नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। नेपाली उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व प्राप्त गर्दैछ। हिजोदेखि काठमाडौँमा शुरू भएको साधारण सभा आज पनि चल्दैछ। आजको यो साधारण सभाबाट हालका वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्दैछन् भने बाँकी पदाधिकारीका लागि आज निर्वाचन हुँदैछ। नेपालको आर्थिक विकास तीव्र बनाउन निजी क्षेत्र र सरकार बीच बलियो सहकारी, नीतिगत स्थिरता, लगानी मैत्री वातावरण र रोजगारी सिर्जना अनिवार्य रहेको सरकारवालाहरूले बताउँदै आएका छन्। र पछिल्लो अवस्था हेर्ने हो भने नयाँ सरकार आएको छ। नयाँ सरकार आएपछि उद्योगी व्यवसायीहरूको आशा पनि बढ़ेको छ। सरकारले अब जति पनि व्यतिथिहरू रहेका थिए विगतमा, त्यो व्यतिथिको अन्त्य गर्दै निजी क्षेत्रलाई थप प्रोत्साहन गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै आएको छ। निजी क्षेत्रलाई अनावश्यक रूपमा धरपकड गरेको भन्दै विवाद पनि पछिल्लो समय आएको छ। तर हिजो नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभाको उद्घाटनका क्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले व्यवसायीहरूलाई कानूनको दायरामा रहेर काम गर्न आग्रह गर्नुभएको छ। उहाँले इमान्दार व्यवसायी तर्सिनु नपर्ने तर उद्यमशीलताको आवरणमा अन्य गतिविधि भए सरकारले नछोड्ने चेतावनी पनि दिनुभएको छ। यसरी मुलुकको समग्र अर्थतन्त्रलाई माथि उकास्न निजी क्षेत्र को भूमिका पनि महत्वपूर्ण हुन्छ। सरकारले निजी क्षेत्रलाई सहज वातावरण बनाइदिनु आवश्यक छ र निजी क्षेत्रको लगानी बढ़ाउनका लागि के आवश्यकता छ त्यसमा चाहिँ सहजीकरण सरकारले गर्नुपर्ने देखिन्छ। आजको कार्यक्रममा काठमाडौँमा चलिरहेको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा, अब आउने नेतृत्व र सरकारसँग विशेष गरी उद्योगी व्यवसायीहरूको अपेक्षा कस्तो छ भन्ने सन्दर्भमा आज हामी केन्द्रित हुन्छौं। हामीसँग हुनुहुन्छ नेपाल उद्योग वाणिज्य महासंघका हालको कार्य समितिका कोषाध्यक्ष भरतराज आचार्य। आचार्यज्यू, स्वागत छ यहाँलाई।
नमस्कार, थ्याङ्क यू भेरी मच।
हजुर, अब सबैभन्दा पहिले त हिजोदेखि यहाँहरूको साधारण सभा शुरू भएको छ र आज नयाँ नेतृत्व चयन पनि हुँदैछ, अध्यक्ष बाहेकका पदहरूमा निर्वाचन पनि हुँदैछ। अब यो समग्र यो कार्यकाल जसमा यहाँ कोषाध्यक्ष पनि रहनुभयो, अब यो समग्र तीन वर्षको यो कार्यकाललाई एउटा निजी क्षेत्रको चाहिँ सम्वर्धनमा यो उद्योग वाणिज्य महासंघको यो कार्यकाललाई कसरी हेर्न सकिन्छ?
यो कार्यकाल हामीले खास गरी तीन वर्ष अगाडि कार्य समितिको नेतृत्व अध्यक्ष हालका अध्यक्ष चन्द्रप्रसाद ढकालज्यूको अध्यक्षतामा निर्माण भएको यो कार्य समितिले केही नीतिगत स्पष्टता, केही चाहिँ संस्थागत विषय र केही चाहिँ हाम्रो संरचनागत विषयमा हामी एउटा निर्दिष्ट कार्यलक्ष्य लिएर अगाडि बढेका थियौँ। पहिलो कुरा हामीको हाम्रो संस्थागत विषयमा एउटा विधान संशोधनको विषय लामो समयदेखि अड्किया थियो, त्यसलाई हामीले विधान संशोधन गरेर यसलाई यसको संरचनागत, यसको नेतृत्व प्रणाली, यसको सहभागितामूलक विषयमा हामीले एउटा नयाँ विधान पनि लागू गर्यौँ। अर्को कोषाध्यक्षको रूपमै रहँदाखेरि यो वर्षमा हामीले एउटा भौतिक संरचनाको चाहिँ एउटा सुदृढीकरण गर्नुपर्ने आवश्यकता थियो। त्यसलाई दुई दशकदेखि हुन नसकेकोलाई चाहिँ हामीले एउटा भौतिक संरचना पनि त्यसमा हामीले निर्माण गर्यौँ। अनि त्यसपछि हाम्रा केही प्रशासनिक विषयहरू हाम्रो विषय थियो, त्यसलाई पनि हामीले सुदृढीकरण गर्नुपर्ने थियो। त्यसलाई हामी डिजिटलाइजेसन र यो एउटा कन्टेम्पोररी म्यानेजमेन्ट प्रोसेसहरूलाई हामीले अप्लाई गरेका छौँ। र अर्को कुरा, हामी नेपाल सरकारको एउटा आर्थिक सल्लाहकारकै रूपमा नेपाल सरकारले लिने गरेको छ उद्योग वाणिज्य क्षेत्रलाई, र नेपालको इकोनोमीमा 80% योगदान निजी क्षेत्रको छ, रोजगारीदेखि लिएर उत्पादन र जिडिपी राजस्व सबैमा, र 20% मात्रै सरकारी सेक्टरले नेपालको खास गरी यो फाइनेन्सियल मोबिलाइजेसन गर्छ। यस अर्थमा नेपालको इकोनोमिक ग्रोथ डेभलपमेन्ट र सस्टेन इम्प्लोइमेन्ट क्रिएसन, क्यापिटल क्रिएसन सबैमा निजी क्षेत्रको योगदानलाई महत्त्व राख्दै निजी क्षेत्रको ग्रोथ बिना सम्भव छैन भन्ने विषयमा चाहिँ नेपाल सरकारलाई हामीले बारम्बार त्यो विषयमा एउटा नीतिगत पहल कदमी गर्न आवश्यक छ भन्ने विषयमा हामी हाम्रो धारणा रह्यो र त्यसै अनुसार गर्यौँ र उच्च स्तरीय आर्थिक सुधार आयोगदेखि लिएर हाम्रा कन्टेम्पोररी व्यवसायिक जे च्यालेन्जेसहरूलाई छन् त्यसलाई ओभरकम गर्ने र सस्टेन इकोनोमिक ग्रोथमा अगाडि बढाउने विषयमा हाम्रो निरन्तर पहल गर्ने भयो र हामीले जुन सन् 1990 ताका जुन पहिलो चरणको आर्थिक सुधारबाट निजी क्षेत्रको यो एक्सपान्सन इकोनोमीमा भएको थियो त्यो बिचका झन्डै 30 वर्ष हामीले विभिन्न किसिमका पोलिटिकल टर्माइल सोसल हेल्थ क्राइसिस अनि नेचुरल क्राइसिस अनि मेजर इकोनोमिक सक अब एग्रिगेटेड डिमान्ड कोल्याप्स जस्ता चाहिँ अर्थतन्त्रका एकदम ठुला समस्याबाट गुज्रिँदै आए पनि एउटा नेपालको प्राइभेट सेक्टरको योगदान रिजिलियन्सीले गर्दा आजको दिनमा स्टिल नेपाल इज स्टिल स्ट्यान्डको रूपमा छ भन्ने कुरालाई एउटा स्थापित गर्दै यो विषयमा जुन चाहिँ समकालीन आर्थिक व्यवसायिक समस्याहरू जे जे विषयमा आए यो 3 वर्षमा उद्योगिक व्यवसायका विषय चाहे त्यो करका विषय होलान् अथवा प्रोसेसका सिम्प्लिफिकेसनका विषय होलान् अथवा निजी क्षेत्रलाई हेर्ने समग्र दृष्टिकोणका विषय होलान् अथवा निजी क्षेत्रको इङ्गेजमेन्ट गभर्मेन्ट र निजी क्षेत्र डेभलपमेन्ट इन पार्टनर्सको रूपमा प्रोग्रेस इन पार्टनरको रूपमा रहनुपर्छ भन्ने कुरामा आउने हो। यो बिचमा पनि सरकार फेरि 3-4 वटा सरकार पनि परिवर्तन भए त्यो परिवर्तन हुने सरकारलाई नै हरेक सरकारसँग फेरि नयाँ विषय इस्टाब्लिस गर्दै अगाडि बढ्नु पर्यो र इतिहासमा यो चाहिँ लास्ट 3-4 कार्यकालदेखि नै नेपालको इकोनोमिक एजेन्डा सेट गर्नमा प्राइभेट सेक्टरको खास गरी एफएनसिसिआईको बहुत महत्त्वपूर्ण भूमिका छ। त्यस अर्थमा यो कार्यकाल पनि दोस्रो चरणको आर्थिक सुधारको एउटा प्रक्रिया सिर्जना गर्नलाई हाम्रा व्यवसायिक समकालीन समस्याहरूलाई समाधान गर्नलाई संस्थागत विकास यो खास गरी महासङ्घको संस्थागत विकास र प्रशासनिक विकासका लागि र हाम्रो आफ्नै चाहिँ यो यो खास गरी यत्र ठुला द्वन्द्वहरूलाई ओभरकम गर्नलाई र पिएचपिपी जस्तो प्राइभेट सेक्टर प्रमोसन प्रोटेक्सन प्लान समेत यो भर्खरै हिजो क्याबिनेटले पनि पास गरेको छ त्यो कन्टिन्यू हामी त्यसमा 4-5 महिनापछि यो हामी छलफल गरेर त्यसलाई समेत समाधान गर्नलाई यी सबै प्रयत्न भएको कारणले यो कार्यकाल चाहिँ महासङ्घको एउटा ऐतिहासिक कार्यकालको रूपमै हामीले सम्झेका छौँ र हाम्रा उद्यमी साथीले त्यही रूपमै यसलाई लिनुभएको हामीले आभास पायौँ।
भनेपछि यो 3 वर्ष कार्यकाललाई यहाँले सफल कार्यकालकै रूपमा लिनुभयो। अब अर्कोतर्फ 80% निजी क्षेत्रको मुलुकको अर्थतन्त्रमा योगदान छ। अब यो योगदान अब ठूलो योगदान पनि हो। अब यो हिसाबमा आगामी समयमा आगामी दिनमा अब बलियो सरकारसँगको बलियो सहकारी नीतिगत स्थिरता र लगानी मैत्री वातावरण बनाउन जरूरी छ। अब यो सन्दर्भमा अबको बाटो चाहिँ अब जुन खालको सरकारसँगको सहकार्य नीतिगत अस्थिरता र लगानी मैत्री वातावरण बनाउने सन्दर्भमा कसरी अगाडि बढ्न सकिएला?
हेर्नुहोस् अब पोलिटिकल पार्टिजहरूले भनेका छन् कि आर्थिक चाहिँ के अरे रोजगारी सिर्जना अवसरहरूको सिर्जना र देश विकास र समृद्धिमा अगाडि बढ्छौँ भनेर हरेक पोलिटिकल पार्टीले इलेक्सनमा चुनावमा भोट मागेर जनतासँग त्यो प्रतिबद्धतासहित आएको विषय छ होइन। त्यो उहाँहरूको प्रतिबद्धता पुरा गर्नलाई पनि प्राइभेट सेक्टरको वृद्धि इङ्गेजमेन्ट प्राइभेट सेक्टरको ग्रोथ अब जिडिपीमा यत्रो ठुलो योगदान भएको यो क्षेत्रलाईमा इन्भेस्टमेन्ट नबढाइकन सम्भावना छैन। हामीले पछिल्लो जे जे का यो पछिल्लो कालखण्डमा जे जे देखेका छौँ यो सबै इकोनोमिक क्राइसिसले निम्ताएका समस्याहरू हुन्। त्यही भएर यसका इन्डेक्सहरू बनाएर एक इन्डेक्सहरू बनाएर हामीले तत्काल दीर्घकालीन रूपमा आर्थिक सुधारका लागि गर्नुपर्ने विषय जे जे छन् तिनलाई लाने र तत्काल पनि आर्थिक रूपमा इकोनोमिक भनेको हामीले पर्खेर फेरि केही समयपछि त्यसमा एनालाइसिस गर्दै अगाडि बढ्ने विषय होइन। इभ्री डे यसका च्यालेन्जेसहरू हुन्छन् ओभरकम हुन्छन् त्यसलाई चाहिँ रेस्पोन्स गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। जस्तो अहिले तत्काललाई भन्यो भने हाम्रो एग्रिगेटेड डिमान्ड चाहिँ कोल्याप्स भएको स्थिति छ। यसलाई कसरी बुस्टअप गर्ने यसलाई कसरी सिर्जना गर्ने यसलाई कसरी क्रिएट गर्ने भन्ने कुरामा केही केही पोलिसी डिपार्चर, केही प्रोग्राम्सहरू र केही चाहिँ कार्यक्रमहरू अगाडि बढ्नुपर्ने छ। अब निकट भविष्यमा बजेट पनि आउँदैछ, चैतको 15 गते हाम्रो संवैधानिक व्यवस्था अनुसार नै सायद त्यो बजेटमा यो विषयलाई निर्दिष्ट गरी एउटा चाहिँ निजहरूले व्यापक लगानी गर्न सक्ने एउटा आशा जगाउन सक्ने, ताकि सरकारले जुन लक्ष्य परिलक्ष्य ल्याएको छ, पोलिटिकल पार्टीले जुन कमिटमेन्टहरू जनतासँग गरेका छन् त्यो पुरा गर्नलाई एउटा साधन साध्य मात्रै होइन एउटा डेभलपमेन्टको प्रोग्रेसको एउटा पार्टनरको रूपमा लिएर अगाडि बढ्यो भने त्यो सम्भावना छ र हुनुपर्छ भन्ने पनि हाम्रो राय हो।
तर अब अहिले भेट्दा निजी क्षेत्रको मनोबल बढ्न सकेको छैन विभिन्न परिस्थितिका कारण। अघिल्लो भदौमा भदौ 23 र 24 को घटनाले पनि निजी क्षेत्रको मनोबल कमजोर बनाएको छ, सँगै अब बजारमा तरलता बढेको छ, ब्याङ्क तथा वित्तीय संस्थाहरूमा लगानी योग्य रकम बढ्दा लगानी गर्न चाहिँ निजी क्षेत्रले त्यति चासो उत्सुकता देखाएको नदेखिएको पाइएको छ। यो सन्दर्भमा अब लगानी बढ़ाउने सन्दर्भमा सरकारले निजी क्षेत्रको मनोबल बढ़ाउने सन्दर्भमा सरकारले अब बजेट पनि आउँदैछ जेठ 15 गते, अब यो सन्दर्भमा कसरी अब निजी क्षेत्रको मनोबल बढ़ाउने त?
यो निजी उद्यमको मनोबल चाहिँ एउटा एक्सटर्नल फ्याक्टर छ, एउटा इन्टर्नल फ्याक्टर्स हुन्छ। एक्सटर्नल फ्याक्टर भनेको तपाईँले प्राइभेट सेक्टर फ्रेन्डली पोलिसिजहरू, प्राइभेट सेक्टरलाई चाहिँ काम गर्ने वातावरणहरू, पोलिटिकल स्टेबिलिटीहरू, यी सबै कुराहरू हुन्छन्। तर सबभन्दा फेरि आन्तरिक चाहिँ विषय चाहिँ के भने निजी उद्यम जुन उद्यम छ त्यसले प्रतिफल सिर्जना निरन्तर गरिरह्यो भने मनोबल बढिरहन्छ, प्रतिफल सिर्जनामा संकुचन आउँदै गयो भने मनोबल घट्छ। मनोबल उद्यमीको बढ्ने भनेको एउटा भएको प्रतिष्ठानहरूले चाहिँ राम्रो उत्कृष्ट पर्फर्मेन्स गर्ने र त्यसले पर्फर्मेन्स गरेको पुँजी निर्माणबाट फेरि नयाँ उद्यम सिर्जना गर्ने चाहिँ स्पिरिट चाहिँ कन्टिन्यू अन भइरहोस् भन्ने हो मनोबल भनेको। त्यसो हुँदाखेरि अब हाम्रो मनोबल यो व्यवसायको उद्योगिक व्यवसायको पछिल्लो समय घट्या मनोबल एक्सटर्नल फ्याक्टर त छँदैछ, त्योभन्दा पनि ठुलो चाहिँ इन्टर्नल फ्याक्टर्स के भने नेपालमा अलिक पछिल्लो समय जुन उद्यमशीलता जुन उद्यमीहरूले जुन एउटा लो पर्फर्मेन्समा एकदमै उद्योग धन्दाहरू सेवा व्यवसाय जे जे छन् त्यो एकदम कम क्षमतामा सञ्चालन हुँदा र प्रतिफल एकदमै न्यून भइरहँदा त्यसले दुईवटा सक एकैचोटि ल्याएको छ। एउटा एक्सटर्नल सक जुन चाहिँ इन्भाइरोमेन्टको विषयको कुरा गर्नुभयो, अर्को चाहिँ इन्टर्नल सक किनभने उद्यमले जे उद्यम छ त्यसले पनि राम्रो पर्फर्मिङ गरिरहेको छैन होइन। र पछिल्लो 3-4 वर्ष 4-5 वर्षदेखि यो कन्टिन्युस सकमा जस्तो जुन बेला कोभिड सुरु भयो, कोभिड पछि निरन्तर यो एउटा चाहिँ इकोनोमिक सक, डिमान्ड सक, त्यसपछि त्यो प्रोसेस यो सबै कन्टिन्यू भएको कारणले यसले एउटा वास्तवमा एउटा थकित निराश र मनोबल कमजोर भएको निजी क्षेत्र डेफिनेटली छ। तर केही चाहिँ प्रक्रिया विषयहरूमा हामीले एड्रेस गर्न सक्यो भने यसलाई फेरि आशा जागृत गराउन सक्ने, फेरि ऋण लगानी गर्न सक्ने, अगाडि बढ्न सक्छ। हेर्नुहोस् नेपालमा भदौ 23-24 जे जे चेन्ज आन्दोलन भयो त्यसपछि नेपालको प्राइभेट सेक्टरमा निजी क्षेत्रको रिजिलियन्सी भएको कारणले त्यो द्वन्द्वलाई चाहिँ हामी इमिडिएटली त्यत्रो ठुलो द्वन्द्व हुँदाखेरि हामीलाई हाम्रा सर्भिसेसहरू हेर्नुहोस् तपाईँको हेल्थ सर्भिस भन्नुहोस्, एजुकेसनको सर्भिस भन्नुहोस्, फाइनेन्सियल सर्भिसेसहरू भयो, सप्लाई चेन सबै निजी क्षेत्रको एउटा स्ट्रङ रिजिलियन्ट निजी क्षेत्र भएको कारणले त्यो इमिडिएटली स्टार्ट भयो र हाम्रो द्वन्द्वलाई स्प्रिट हुन सकेन। एउटा द्वन्द्व विश्लेषकको हिसाबले पनि नेपालको यो त्यत्रो ठुलो आन्दोलनपछि यो इमिडिएटली सर्भिसेस गुड्स एन्ड सर्भिसेस र सप्लाई चेन कोल्याप्स नहुनुमा नेपालको निजी क्षेत्रको ठुलो योगदान रहेको रूपमा हाम्रो द्वन्द्व विश्लेषकहरूले पनि यसलाई विश्लेषण गरेको स्थिति छ होइन। त्यस अर्थमा अब हामीहरूले यो एउटा परिस्थितिको यो स्टेट अफ माइन्डको उद्यमशीलताको यो चिजलाई मध्यनजर गरेर हाम्रा प्रोग्राम्सहरू, पोलिसिजहरू, कार्यक्रमहरू, हामीले गर्ने बिहेभियर्सहरू सबैमा परिवर्तन ल्याएर अगाडि बढेर साथका साथ लिएर जान सक्यो भने यो विषय अगाडि बढ्छ। र अब दुईटा कारण, एउटा जुन डिमान्ड डिक्लाइनिङको परिस्थिति सबभन्दा सिर्जना भएको छ त्यसमा एउटा निज एउटा चाहिँ हरेक अर्थतन्त्रमा एउटा एउटा लार्जर बायर चाहिँ एउटा वान अफ द लार्जर बायर चाहिँ आफै गभर्मेन्ट नै हुन्छ र अर्को चाहिँ पिपुल इन जनरल हो. अब त्यो हाम्रा करका बोझ लगायत अनेक विषयबाट र हाम्रो चाहिँ सर्ट टर्म अर्निङदेखि लिएर हामीले चाहिँ ट्रेडेड गुड्सहरू यो जानेर नजानेर केही फिक्स एसेटहरू चाहिँ क्रिएट गर्ने ल्यान्ड भयो सेयर मार्केट भयो यो सबैमाबाट एउटा डिस्पोजेबल इन्कम क्रिएट गर्ने परिस्थिति सिर्जना भएको अवसर थिए. ती परिस्थितिलाई पनि हामीले पोलिसी चाहिँ ठिक टाइममा अलिकति एकैचोटि अलि अप्रत्याशित नीतिहरू ल्याएका कारणले हाम्रा ती चाहिँ डिस्पोजेबल इन्कम क्रिएट हुन नसक्दा डिस्पोजेबल खर्च पनि डिमान्ड क्रिएट भएन त्यसले अर्थतन्त्रमा एक किसिमको सक ल्याइरहेको छ र एउटा ग्लोबल इकोनोमिक क्राइसिस पनि सँगै हामीले देखि नै रहेछौँ. विभिन्न किसिमका द्वन्द्वहरू छन् र अर्कोपट्ट चाहिँ सरकारले क्यापिटल एक्सपेन्डिचर गर्न सक्ने रिसोर्सको लिमिटेसन अथवा जहाँ एक्सपेन्सेस भइरहेछ त्यसलाई पनि समुचित रूपमा प्रयोग गर्न सक्ने र मेजर क्रिटिकल हाइवेजहरू जो चाहिँ इकोनोमिक कोरिडोर जोड्छन् र जसले चाहिँ कस्ट अफ डुइङ बिजनेस घटाउँछ लजिस्टिक कस्ट बताउँछ जहाँ चाहिँ साउथ एसियामा सबभन्दा हाई लजिस्टिक कस्ट डोमेस्टिक यो चाहिँ सर्भिस डेलिभरीहरूमा पनि हाई लजिस्टिक कस्ट छ यसलाई रिड्युस गर्नलाई मेजर क्रिटिकल हाइवेज र इकोनोमिक सेन्टरहरू जोड्ने छन् तिनलाई पनि हामी लथालिङ्ग बनाएर कन्टिन्यू गरिरहेछौँ. त्यसले गर्दाखेरि कस्ट इन्क्रिमेन्ट भएको छ यी सबै कुराहरूलाई ओभरकम गर्न नसक्दाखेरिको यो परिस्थिति सिर्जना भएको छ. तर यसलाई चाहिँ यदि हामीले डेभलपमेन्ट इमर्जेन्सी विकास चाहिँ इमर्जेन्सी रूपमा अथवा अर्थतन्त्रको विकासको अगाडि रूपमा गर्यो भने सम्भावना डेफिनेटली त्यहाँ छ.
अब निजी क्षेत्रको योगदान त महत्वपूर्ण छँदैछ तथापि अब पछिल्लो समय हेर्ने हो भने निजी क्षेत्रले स्वच्छ तरिकाले व्यवसाय नगरेका हुन् कि भन्ने आम जनमानसमा त्यो छाप परेको छ. अब निजी क्षेत्रले विगतमा बारम्बार सरकारलाई दोष दिने निजी क्षेत्रको प्रवृत्ति पनि हो सरकारले गरेन यो गरेन भन्ने. अब पछिल्लो समय हेर्दा फेयर मार्केटमा चाहिँ निजी क्षेत्रले त्यति राम्रो गरेन कि अब विभिन्न उद्योगिक व्यवसायीहरू ठूला व्यवसायीहरू पनि त्यो त्यसमा मुछिएको सन्दर्भमा अब स्वच्छ व्यवसाय गर्ने जुन खालको प्रवृत्ति हुनुपर्ने थियो त्यो चाहिँ निजी क्षेत्रले त्यसमा चाहिँ चुकेको हो कि के लाग्छ यहाँलाई?
होइन, प्राइभेट सेक्टर भनेको मात्रै यस्तो सेक्टर होला जो चाहिँ सिस्टमेटिक रूपमा लेजिमेटेड बिजनेस चाहिँ को सिस्टमभित्रै छ. जे जे गरेको हामी दर्ता भएको छौँ इन्फर्मल के अरे हाम्रा सरकारी निकाय जाँदा छन् त्यहाँ रजिस्टर्ड छन् त्यहाँ हाम्रा काम कारोबारहरूलाई विभिन्न निकायबाट चाहिँ रेगुलेटरी सिस्टम छ त्यहाँबाट मोनिटरिङ भएकै हुन्छ. होइन, हामीले हरेक वर्ष आफ्ना चाहिँ विषयहरूलाई चाहिँ हाम्रो कारोबारहरूलाई चाहिँ सम्बन्धित निकायमा दिएकै हुन्छौँ र त्यहाँबाट रोजगारी कर राजस्व उत्पादनलाई निरन्तर दिएका रहन्छौँ. अब त्यसमा चाहिँ स्वच्छ व्यवसाय भन्ने विषय जे जे विषय त मलाई लाग्छ त्यहाँ खासै त्यति धेरै आउनुपर्ने विषय त छैन जस्तो लाग्छ. किनभने हामी मात्रै कानुनी परिधिभित्रै रहेर व्यवसाय कन्टिन्यू गर्ने संस्था हो. यो कानुनभन्दा बाहिर गएर सिर्जना गर्ने कुनै पनि संस्था चाहिँ सिर्जनै हुँदैन, रजिस्टर्ड हुन्छ. बरु हामीले चाहिँ इन्फर्मल इकोनोमी जे जे छ हामी किनभने फर्मल इकोनोमी र इन्फर्मल इकोनोमीको ट्रान्जिसनमा पनि छौँ. हेर्नुहोस् है, हामीले भनेका छौँ हाम्रा इकोनोमी अझै पनि हाम्रो प्रयासहरू हाम्रो गाउँ घरका परम्परागत प्रक्रियाहरू छन् हाम्रा चाहिँ खुला बर्डरहरूका कारण भएका विषयहरू पनि छन्. होइन, त्यसो भएको कारणले यो ट्रान्जिसन मा पनि एक किसिमको अब त्यसलाई नन कम्प्लायन्सेसहरू केही छन् भने त्यसलाई कम्प्लायन्सेस बनाएर लान सकिन्छ. आर्थिक कारोबारका विषयहरू अब त्यस्तो कहीँ समस्याहरू सिर्जना भएको छन् भने आर्थिक दण्ड जरिमाना गर्ने छन् व्यवस्थित भयो भने व्यवसाय पनि सञ्चालन हुन्छ, अर्थतन्त्र पनि अगाडि बढ्छ र व्यक्तिहरूले पनि अब अगाडि बढ्दै जाने वातावरण सिर्जना हुन्छ जस्तो हामीलाई लाग्छ।
मैले अब यहाँ जोड्न खोजेको अब यहाँहरूकै पूर्व अध्यक्ष अहिले छानबिनमा हुनुहुन्छ, त्योभन्दा अगाडि एउटा ठूलो औद्योगिक ग्रुपका संचालक पनि सरकारी छानबिनमा पर्नुभयो। अब यस्ता विगतका उदाहरण हेर्दा चाहिँ कतै लगानीमा अब यो जसरी हुन्छ लगानी ल्याउने तर त्यसको चाहिँ पारदर्शिता चाहिँ नखोज्ने निजी क्षेत्रको प्रवृत्ति हो कि भनेर जोड्न खोजेको मैले।
त्यस्तो तपाईँले हामीले हाम्रो यो जुटी विषयमा हाम्रो आधिकारिक धारणा प्रेस विज्ञप्ति केही समय हामी अगाडि हामीले प्रेस विज्ञप्ति जारी पनि गरेका छौँ। त्यसमा यी सबै विषयहरूलाई हामीले प्रष्ट रूपमा राखेकै छौँ।
अब अन्त्यमा अब सरकारले बजेट पनि ल्याउँदैछ, अब यो बजेटमा यहाँहरूको भनौँ न अब यो सुझाव चाहिँ के दिन चाहनुहुन्छ जसरी यो अर्थतन्त्रलाई चाहिँ माथि उठाउनका लागि सरकारले बजेटमा चाहिँ प्राथमिकता विशेष गरी अर्थतन्त्रको क्षेत्रमा चाहिँ प्राथमिकता केसलाई दिनु पर्ला?
हेर्नुहोस् अब अहिलेको सबभन्दा ठूलो समस्या भनेको एग्रिकेटेड डिमान्ड सिर्जना नहुने हो। यो बजेटले यो डिमान्ड सिर्जना हुने वातावरण निर्माण गर्नु पहिलो शर्त, किनभने जब डिमान्ड सिर्जना नहुने विषय चाहिँ दुई तिनवटा विषय छन्। एउटा डेमोग्राफिक इकोनोमिक्समा आएको फेरबदलले सिर्जना गरेको विषय छ, यसलाई अहिलेको डेमोग्राफिक च्यालेन्जेसहरूलाई ओभरकम गर्नलाई केही रिटेन गर्ने रिटेन युथहरू रिटेन गर्ने युथ ओरिएन्टेड रिटेन पोलिसी पनि आवश्यक छ, चाहे तपाईँको हाउजिङ होला, त्यसपछि मोबिलिटी होला, अथवा त्यसमा तपाईँको चाहिँ एजुकेसन हेल्थ केयर, यी सबै विषयहरूमा चाहिँ एउटा फिजिकल स्पेसले गर्न सक्नेसम्म म्याक्सिमम लचकता सिर्जना गरेर त्यहाँ अगाडि बढ्नुपर्ने विषय छ। अनि अर्को विषय चाहिँ हामीहरूले यो खास गरी यो करका बोझ चाहिँ प्रोफेसनल्सहरूलाई पनि धेरै नै भएको छ, किनभने नेपालमा हेल्थ केयर छैन, फ्री छैन, एजुकेसन फ्री छैन, त्यो सबै पनि यहाँको ट्याक्स पेयरले आफूले आफै गर्नुपर्ने स्थिति छ। अनि हाम्रो पब्लिक ट्रान्सपोर्ट पनि एक हिसाबले छैन भन्दा नि हुन्छ, किनभने त्यस उहाँहरूले मोबिलिटीको लागि पनि आफ्नो इन्कमलाई इन्भेस्टमेन्टकै रूपमा अगाडि बढाउनु पर्ने परिस्थिति छ। यसो हिसाब कारणले गर्दाखेरि हाम्रो चाहिँ प्रोफेसनलहरूको यो ट्याक्सको चाहिँ बोझ छ, त्यो बोझलाई घटाउनु पर्छ। यो नेपालमा अहिले नै 39% ट्याक्स ब्राकेटमा र जाने र सानो त्यसको खासै ठुलो योगदान पनि धेरै ठुलो योगदान पनि छैन टोटल एग्रिगेटेड रेभिन्यू क्रिएसनमा, होइन यसलाई सठिक तपाईँले घटाउनुपर्छ जस्तो हामीलाई लाग्छ, ताकि त्यसले एउटा व्यक्तिहरूमा एउटा कन्ज्युमरहरूमा कन्ज्युमर एक्सपेन्सेसको एउटा डिमान्ड क्रिएट गर्छ, त्यसरी भयो भने उद्योग धन्दा व्यवसाय चलिहाल्छ।
हस् आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरतराज आचार्य, नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा र समग्र उद्योगी व्यवसायीहरूको अहिलेको धारणा लगायतका सन्दर्भमा केन्द्रित रहेर हामीले कुराकानी गर्यौं। प्राविधिक साथी मोहम्मद असलामलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।